ہادیوں رہنما ہمارے علماء، ہو کبھی درپیش جو کوئی مسئلہ، پوچھ لے حاضر ہوں ہم ان کی بارگاہ۔
الحمدللہ رب العالمین، والصلاۃ والسلام علی سید المرسلین، اما بعد، فاعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم۔ الصلاۃ والسلام علیک یا رسول اللہ وعلی آلک واصحابک یا حبیب اللہ، الصلاۃ والسلام علیک یا نبی اللہ وعلی آلک واصحابک یا نور اللہ۔ مدنی چنل کے ناظرین، پروگرام دارالافتاء اہل سنت میں آپ کو خوش آمدید کہتے ہیں، مرحبا کہتے ہیں۔ اللہ پاک ہم سب کے علم میں برکتیں عطا فرمائے، علم نافع کی دولت سے ہم سب کو مالا مال فرمائے۔ اول تاخیر ہمارے ساتھ پروگرام میں شامل رہیں، انشاءاللہ سوال جواب کی صورت میں بہت سا علم دین سیکھنے کو ملے گا۔ ابتدان درود پاک کی فضیلت ہمارے پیارے نبی صلی اللہ علیہ وآلہ وسلم کا فرمان عظمت علی شان ہے، زینوا مجالسکم بالصلاۃ علیہ فإن صلاتکم علیہ نور لکم یوم القیامہ۔ اپنی مجلسوں کو مجھ پر درود پڑھ کر آراستہ کرو کہ تمہارا مجھ پر درود پڑھنا قیامت کے دن تمہارے لیے نور ہوگا۔ صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وآلہ وسلم، صلاۃ و سلاما علیک یا سیدی یا رسول اللہ۔ آج کے ہمارے مہمان مفتی جمیل صاحب ہیں، حضرت آپ کو خوش آمدید کہتے ہیں۔
جزاکم اللہ خیر۔
کیسے مزاج گرامی آپ کے؟
الحمدللہ علی کل حال،
ماشاءاللہ۔ جی، بڑھتے ہیں ناظرین کے سوالات کی طرف۔
میں گارمنٹس کا کام کرتا ہوں اور اسٹوک لاٹ کا ہمارا کام ہے۔ جیسے اسٹوک لاٹ کا مطلب یہ ہو گیا، جیسے کارخانے دار کو یہ چیز پڑی ہے 1000 روپے کی، اور اس نے اپنی ضرورت کے تحت یہ پیس ہمیں دے دیا 500 روپے میں، تو اس کے حوالے سے مجھے مفتی صاحب سے بات کرنی تھی کہ یہ کام کیسا ہے، جائز ہے کہ نہیں؟ حالانکہ یہ کوسٹ اس کی اس کے گھر میں 1000 روپے کی پڑ رہی ہے، مگر اس کی ضرورت کے تحت پہ وہ ہمیں جو ہے وہ نقصان کر کے دے رہا ہے، تو اس حوالے سے معلومات کرنا چاہ رہا ہوں مفتی صاحب سے کہ ہمیں کلیئر کریں اور ہمیں اس بارے میں بتائیں، ہماری نالج میں بھی آئے کہ یہ ہم کام کر رہے ہیں کہ ہمارے لیے یہ کیسا ہے، جائز ہے کہ نہیں ہے۔
جی، بہت سے ایسے لوگ ہیں جو اپنی مجبوریوں کی وجہ سے اپنی اشیاء بھی بیچتے ہیں۔ یہ گارمنٹس کے حوالے سے انہوں نے مثال دی، لیکن اسی پر جائیدادیں بھی آ جاتی ہیں، مکانات بھی ہیں، زمینیں بھی ہیں، گاڑیاں بھی ہیں، کہ بعض اوقات ایسی ضرورت آ جاتی ہے کہ جس کی وجہ سے وہ اپنی خریدی ہوئی رقم سے بھی یا جو بھی اس کی ویلیو ہے اس سے کم میں بیچ کر وہ پیسے کیش کرنا چاہتے ہیں۔ کیا حکم ہے؟
بسم اللہ الرحمن الرحیم۔ بنیادی طور پر شرعی ضابطے اور اصول کے مطابق کوئی بھی شخص اپنی ملک میں جو چیز ہوتی ہے اس کو اپنی خوشی سے، اپنی رضا مندی کے ساتھ کسی بھی ریٹ پر اگر وہ بیچنا چاہتا ہے، اور دوسرا آدمی جو خریدار ہے وہ اس ریٹ پر راضی ہے، تو اس طرح باہمی رضامندی کے ساتھ کسی ایک ریٹ پر، ایک قیمت پر کسی چیز کا سودا کرنا جائز ہوتا ہے۔ اب وہ جو قیمت ہے وہ چاہے اس چیز کی مارکیٹ ریٹ کے برابر ہو، زیادہ ہو یا کم ہو، تو تینوں صورتوں میں سودا کرنا جائز ہوتا ہے۔ اب جو بھائی کا جو سوال ہے، میں سمجھتا ہوں کہ ان کو ایک درد ہے اس بیچنے والے کے حوالے سے کہ ایک چیز اسے 1000 روپے کی پڑ رہی ہے لیکن پھر بھی وہ 500 روپے کی اگر بیچ رہا ہے ضرورت اور محتاجی کی وجہ سے، تو یہ ہمارے سائل محترم اس چیز کا احساس ان کے دل میں ہے کہ یہ آدمی بامر مجبوری ایسا کر رہا ہے، تو تب بھی شرعی اصول کے مطابق اگر وہ اپنی 1000 روپے والی چیز کا ریٹ 500 روپے لگا کر فروخت کرتا ہے کہ میں آپ کو 500 روپے میں دے رہا ہوں، تو اور خریدار اس ریٹ پہ راضی ہو کر خرید لیتا ہے، خرید و فروخت میں تو کوئی مذائقہ نہیں ہے۔ البتہ ایک اخلاقیات اور ایک احترام مسلم، ایک مسلمان کی خیر خواہی کا جذبہ، وہ اس بات پر دوسرے مسلمان کو ضرور ابھارے گا کہ ایک آدمی اپنے 1000 روپے والی چیز با امر مجبوری، با ضرورت، محتاجی کی وجہ سے 500-600 روپے میں بیچ رہا ہے، تو یعنی اتنی اس کو تنگی اور پریشانی آ گئی ہے کہ 1000 روپے میں کوئی بھی شخص اس کو بیچ سکتا ہے لیکن اسے اس وقت ضرورت ہے اور بس وہ औने पौने दामों में इसको बेचना चाहता है, तो अगरचे सौदा करना जायज़ है, लेकिन खैर ख़ाही मुस्लिम का तकाजा यह है कि 1,000 रुपये ही देकर उस मुसलमान की जो माली परेशानी है उसको दूर किया जा सकता है। और इस तरह वो चीज़ आपके पास आ गई, रकम उस मुसलमान के पास चली गई। जब 1,000 रुपये उसका रेट है तो आप चलें 900 रुपये, 950 रुपये में वो आइटम ख़रीद लें, और ये ख़रीदार आगे अगर बेच सकता है तो ये आइटम वही ख़रीदेंगे जो आगे बेच भी सकते हैं, जिनके आगे लाइन क्लियर उन्हें नज़र आ रही है। तो इस तरह क्या होगा, इनको भी एक प्रॉफिट मिल जाएगा और उस मुसलमान को भी वाज़े तौर पे खसारा नहीं होगा। ये एक अखलाकी एतबार से है, वरना बेचने वाला अपनी मिल्क में जो चीज़ है बिलफर्ज वो 1,000 रुपये की चीज़ 100 रुपये में बेचना चाहता है, वो बड़ा खुश है
सही,
और अगला 100 रुपये में ख़रीद लेता है, तो बाहमी रजामंदी के साथ किसी भी एक प्राइस पे राजी होकर सौदा कर लेना जायज़ होता है।
ठीक, यानी इसमें जो शख्स है उसके सामने कंडीशन बाद खुद भी वो इजहार कर रहे होते हैं ना कि अब इस वजह से ये चीज़ बेच रहा हूँ कि इलाज के लिए रकम नहीं है, घर वाले कोई या कोई और फर्द हैं वो हॉस्पिटल में हैं, ऑपरेशन है, इस वजह से हम बेच रहे हैं। तो ऐसे मौके पर मुसलमान को एक खैर खाई वाले मामला,
खैर खाई, फिर आपने एक मजीद और चीज़ों की तरफ भी इशारा किया, प्लाट बेचना पड़ जाता है, मकान बेचना पड़ता है, गाड़ी बेचनी पड़ जाती है, और ज़रूरत भी ऐसी आती है कि आदमी के पास इसके अलावा और कोई ऑप्शन होता ही नहीं। अच्छा, बाज लोगों को शफीक साहब ऐसा भी देखा है वो ऐसे मजबूर और मोहताज लोगों को ही तलाश कर रहे होते हैं।
हाँ, उन्होंने पहले से कहा हुआ है कि मजबूर आए तो हमसे रब्ता कीजिएगा, तो अब जिनको डायरेक्ट कैश चाहिए हम उनको कैश देंगे।
हाँ, तो अब बाज लोग खरीदारी के लिए ऐसी गाड़ियों की तलाश करते हैं जो आदमी बामरे मजबूरी बेचना चाहता हो उसको जितना रेट उसका तोड़ सकते हैं
तोड़ते हैं,
उसको तोड़ते हैं। तो ठीक है, आपका बारगेनिंग करना जायज, लेकिन साथ ही साथ खैरख्वाह मुस्लिम का तकाजा ये है कि इतना मतलब रेट कम ना किया जाए कि जिसमें वाज तौर पर एक नुकसान होना समझा जाता है। अगरचे वो 500 रुपये 1,000 वाली चीज 500 में भी बेचने पर राजी आपका खरीदना जायज है, लेकिन बाहमी रजामंदी के साथ हमें मजीद खैरख्वाह मुस्लिम का भी पहलू मद्देनजर रखना चाहिए। बल्कि अगर अल्लाह ताला ने दिया है तो ऐसे शख्स का माल आप खरीद के ज्यादा कीमत भी खरीद लें, तो इस तरह क्या होगा, ज्यादा कीमत देने से उस मुसलमान का दिल खुश हो जाएगा और आप आगे जितने भी रेट में अगर इसको बेचना चाहे बेच सकते हैं।
मुझे एक आदमी ने बताया कुर्बानी के जानवर हम लेने गए तो इसी तरह रेट गिरा रहे थे, ज़ाहिर है हर कोई करता ही है इसमें, तो कोई तो बज़ाहिर लग भी रहा था कि यार ये अब जो एक माकूल कीमत है, अगर हम 1 लाख उसे 20-30 कुछ था ऐसा रेट उन्होंने बताया कि भाई इसमें, लेकिन हम उसे मजीद 10-15 हज़ार नीचे ला रहे थे, तो वो आदमी भी ऐसा हो गया कि उसने हमें हमें दे दिया, और जैसे ही दिया ना तो वो रोने भी लग गया। क्या रोने लगा, मैं पूछा भैया तुम रो रहे, तुम्हारा जानवर बिक गया, तुम रो रहे। तो वाकई हमें यानी यकीन हो गया उसकी इस बात पर कि वो बेचारे नुकसान में बेच दिया था, यानी वो जानवर अगर हम पहले तलाश कर रहे थे बिल्कुल 1.5 लाख का मिल रहा था, और इसकी अपनी खरीदारी जो थी जो ये खुद लेकर आया था तो वो भी 1-10-12 के करीब, और उससे बल्कि उससे कम में हमने उनसे लिया, वो रोने लग गया, बोले हमने उनकी कीमत पूरी कर दी जितनी थी,
अच्छा।
तो हमने उसको दे दी इजाफी के भाई हमने अल्लाह की राह में कुर्बान करना है, और उस आदमी के साथ भी हम ऐसा करके जानवर तो अल्लाह की राह में आ देना। तो ऐसे मौाक़े पर भी आप, ये भी एक सवाब के काम है, बल्कि वो एक सहाबी का वाक्य ना जो जिन्होंने अद्दीन नसीहा दीन खैरखाई का नाम है उसके तहत उनके जो ग़ुलाम गए थे घोड़ा लेने के लिए, तो उन्होंने आगे बताया कि 400 का ये खुद बार गए तो पूछा भी घोड़े वाले से कि कीमत 500 में बेचोगे, वो क्यों नहीं बेचूंगा 500 में, फिर कहा 600 में 700 800 तक ले गए रेट, कहा कीमत ही इसकी इतनी थी 800 में, अब ये किसी मजबूरी के तहत अपने बेच रहा है तो हमने इसकी कीमत खुद बढ़ा दी, क्योंकि हमने नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के हाथों पर बैत किए कि हमने हर एक के साथ खैर खाई करनी, आम मुसलमान के साथ भी खैर खाई करनी। तो दीन इस्लाम की ये खूबसूरत भारत तालीमात हैं, खैर खै करेंगे अजर व सवाब पाएंगे, हुक्म शरा आपको बयान कर दिया गया, अगर कोई आप बगैर धोखे में बगैर किसी ऐसे झूठ के अंदर आपने धोखा झूठ ये कुछ भी नहीं है, जो भी कीमत तय होती फरीकैन के माबेन आप खरीदो फरोख बहरहाल वो कर सकते हैं, खैर खै का ख्याल करेंगे, लोगों की मजबूरियाँ नहीं, तिजारत करें, बड़े वसी रास्ते हैं तिजारत करते रहें, लेकिन मजबूरियाँ नहीं खरीदनी चाहिए।
इसके अंदर भी ये है कि अगर बेचने वाला बाज़ुकात जो बेचने वाले होते हैं दुकानदार होते हैं अगर वो अमीर हैं तो इनसे बारगेनिंग की जाए और इनसे बकायदा चीज़ के रेट कम किए जाएं, लेकिन अगर कोई माल फरोख्त करने वाला कोई गरीब है तो फिर उससे बारगेनिंग ना की जाए। अगर वो कोई रेट बताता है और अल्लाह ताला ने आपको दिया है तो आप उतने या उससे ज़्यादा रेट में आगे उसको उसका माल ख़रीद लें कि इसके अंदर उसका दिल भी खुश होगा और अल्हम्दुलिल्लाह हमारे अल्लाह के नेक सालिहीन बंदों का ये तरीका कार रहा है। जैसे कि मुफ्ती शफीक साहब ने सहाबी रसूल सल्लल्लाहु अलैहि वसल्लम और रज़ियल्लाहु अन्हु का वाकया भी इरशाद फरमाया और अमीर अहले सुन्नत की भी यही आदत करीमा है कि कुर्बानी का जानवर बिलखसूस अगर
जी हाँ बिल्कुल
खरीदा जाता है तो जो रेट वो कहता है
उसी पे
उस पे सौदा डन हो जाता है, उससे एक रुपया भी कम नहीं करता।
बिलखसूस वो जो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के नाम पर जानवर को ज़बह किया जाता है। तो नेकी के नामों पर भी आप इस तरह की दूसरे को भी अच्छा है कि उसके साथ आपने खैर खई वाला मामला किया तो अजर सवाब भी इंशाल्लाह पाएंगे। जी मजीद कॉल।
एक शख्स ने हमारी दुकान पे कुछ चोरी की जो कैमरों में जो है ना बकायदा हमने देखी है और वो रिकॉर्ड हमारे पास मौजूद है, लेकिन उसने कितने पैसे चुराए इसकी कुछ सही तरीके से समझ नहीं आ रही क्योंकि वो काउंटर से उठा रहा है और एक हफ्ता ये फैसला चलता रहा कि वो इधर काम करता था। तो अब जब ये हमारे यहाँ जिरगे वाला सिस्टम होता है तो वो जिरगा बैठा तो पहले तो वो मान ही नहीं रहा था, उसने माना ही नहीं है मैंने कितने चुराए हैं। तो जिरगे वालों ने उन पर 25,000 रुपए कहा कि बस आप दे दो, तो इस पर वो उन्होंने कहा चले ठीक है दुआ खैर कर दी है। तो अब हम डरते हैं कि अगर उसने मतलब 24,000 या 20,000 ये कम ज्यादा की हो तो अब ये 25,000 हम ले सकते हैं या नहीं ले सकते।
चले उसी तरह का ही, अब ये इन क्या है कोई जिरगा बैठा जाता है और बैठा कर जिरगा ही फैसला करता है तो क्या कहेंगे।
अब इसमें जो भी मुलाजिम था उस मुलाजिम की तरफ से भी कोई ख़ास अमाउंट बयान की जा रही है कि मिसाल के तौर पे मैंने 15,000 रुपये चुराए थे टोटल मुख्तलिफ मौके पे 2-3-4 हज़ार मुख्तलिफ मौक़ों पर उसने चुराता रहा और 15,000 रुपये ही टोटल अमाउंट वो बता रहा है और दुकानदार को पता भी नहीं है कि उसकी कितनी अमाउंट वो चोरी हुई है। तो ऐसे मौके पर जिसने रकम चुराई है अगर वो कहता है कि मैंने इतनी रकम चुराई है और उसके ऊपर जो इल्ज़ाम आयद किया जा रहा है कि तुमने इतनी नहीं इतनी, तो अगर आम तौर पे गवाह नहीं होंगे जैसे कि सीसीटीवी के वीडियो के ज़रिए इतना तो पता चला है कि उसने चोरी कर ली
और वो इकरार भी कर
और इस वीडियो के ज़रिए से वो इकरार भी कर चुका है तो उसका चोरी करना तो हो गया साबित। अब कितने अमाउंट की चोरी की है तो ये चोर सही मानों में बता पाएगा और अगर उसने मिसाल के तौर पे 15,000 चुराए हैं 20,000 चुराए हैं लेकिन उसके ऊपर बतौर जुर्माना 25,000 रुपये का तावान लाजिम किया जाता है चोरी की वजह से तो ये दुरुस्त तरीका नहीं है। जितना उसने माल चुराया है जितना नुकसान पहुँचाया है उतने नुकसान की तलाफ़ी करना उसके ऊपर लाजिम है, उससे एक रुपया भी ज़्यादा तावान जुर्माना नहीं ले सकते। तो अब ये देख लें अगर वो बता दे भाई 30,000 रुपये मैंने चुराए हैं 25 पे मामला डन किया जा रहा है तो अब ये दुकानदार की सवाबदीद पर है
वो 5 छोड़ रहे हैं
वो 5,000 छोड़ देता है या अगर 20,000 उसने चुराए हैं फिर भी फैसला 25 पे होता है तो ये 5,000 मजीद लेना दुकानदार के लिए मालिक के लिए जायज़ नहीं होगा।
ठीक है। अच्छा इसमें ये दुकानदार जैसे ज़ाहिर है इनको खौफ खुदा है तभी तो ये पूछ रहे हैं कि भाई 25 का फैसला तो हो गया अब कम उठाया तो हम क्या, ये उसको कह सकते हैं कि अगर 25 से ज़ायद थे तो मैं 25 ही ले रहा हूँ और बकिया मैं माफ़ मेरी तरफ से ताकि तुम्हारा और मेरा मामला आखिरत के ऊपर कोई किसी तरह की पकड़ वाला ना है, और अगर 25 से कम तुमने चुराए थे और जिरगे की वजह से मुझे 25 दे रहे हो तो तुम ऐसा करो मुझसे ही बात कर लो और जितने तुम ज्यादा दे रहे हो वो अपने वापस ले लो, यानी जिरगे से हटकर भी अगर ये उससे
पर्सनल कर भी कर सकते हैं। फिर भी जिरगा अगर कोई फैसला कर रहा है तो उन्हें भी शरी एतबार से फैसले करने के हवाले से शरी उसूल जाबते सीखना ज़रूरी है, कहीं ये ना हो कि फैसला करने की वजह से किसी एक फरीक की हक तलफी हो रही हो।
जी ये बिल्कुल अहम है और ऐसे कई लोग हैं जो जिरगा बिठाकर या नमाजियों से बाज़ वक़्त होता है कि ये इतने सालों से नमाज पढ़ रहे हैं उनसे हम फैसला करवा लेते हैं, फलां बुजुर्ग हैं सफ़ेद दाढ़ी वाले हैं या हाजी साहब हैं इनसे फैसला करवा लेता हूँ, بعض اوقات تو یہ مفید ہوتا ہے عمل کسی میں صلح کروانے میں کوئی بھی ایسا عمل، لیکن ان کو بھی دین کی تعلیمات یہ ضروری ہے کہ کہاں صلح ہو سکتی ہے کہاں صلح نہیں ہو سکتی. اب کوئی آدمی بیوی کو تین طلاقیں دے کر بیٹھا ہوا ہے تو یہ کہیں جرگے والوں نے کہہ دیا، بزرگ آدمی کہہ رہے ہیں صلح کر لو، تو یہاں صلح اچھی عمل نہیں ہے. یہ یہاں پہ شریعت اب اجازت نہیں دے رہی کہ یہ ان میاں بیوی کی اب اسی طرح ہی جو ہے وہ صلح کروا دی جائے اور ان کو بسائیں، تو یہ تو حرام ہو گیا اب سلسلہ. تو کئی مقامات پر ایسے ہیں کہ جہاں صلح کروانے والے کو یعنی وہ اس کا علم بھی ضروری ہے. اچھا اسی طرح وراثت کی تقسیم کاری ہے تو اس کے اوپر بھی بعض اوقات ایسے فیصلہ کرنے والے آتے ہیں کہ جو فیصلہ ناحق طریقے سے کر لیتے ہیں، یعنی درست ان کو علم نہیں ہوتا. تو لہذا جو بھی کسی کے بارے میں کوئی فیصلہ کرے تو یہ ضرور یاد رکھے کہیں ایسا نہ ہو کہ آپ کو قیامت کے دن اس کا جواب دینا پڑ جائے کہ آپ نے کسی اور کا حق تھا اور آپ نے اس کو دے دیا. تو فیصلہ کرنے والے پر لازمی ہے کہ وہ اپنے ان معاملات کو دینی طور پر وہ سیکھے بھی سمجھے بھی. اور میں تو آپ کو مشورہ دوں گا، اگر آپ کوئی کسی کمیونٹی کے بڑے ہیں یا جرگے کے بڑے ہیں یا آپ خاندان کے بڑے ہیں کہ آپ کے پاس لوگ فیصلہ لے کر آتے ہیں، تو جہاں دینی اس طرح کے معاملات ہیں کہ کسی کا پیسہ ادھر ادھر جائے گا یا رشتہ ٹوٹا ہے یا ختم ہوا ہے یا نہیں ہوا، اس طرح کا مسئلہ ہے، تو ایسے معاملات میں آپ انہیں کہیں بھی دارالعلوم اہل سنت کی طرف، کیا وہاں سے تحریری فتویٰ لے آئیں، اس کے بعد ہم بیٹھتے ہیں اور اس کو نافذ کر دیں گے، اس کے مطابق ہم فیصلہ کر دیں گے. تو شرعی مسئلہ عالم صاحب سے مفتی صاحب سے پوچھ لیا جائے، تحریری فتویٰ بھی لیا جا سکتا ہے، اور پھر آپ جرگے میں بیٹھ کر کے یہ شریعت کا حکم آیا ہے اسی کے مطابق ہم نے اس کو معاملات کو ڈیل کرنا ہے، تو آپ کے لیے بھی بہتر رہے گا اور ان لوگوں کے لیے بھی یہ عمل بہتر رہے گا اگر آپ اس کی عادت بنا لیتے ہیں. کئی لوگ زکوٰۃ کی ادائیگیوں کے اعتبار سے بڑے بڑے کمیونٹی جو بنے ہوتے ہیں اور ان کے ممبران ہوتے ہیں تو ان کے ساتھ وہ مشاورت کر لیتے ہیں اور اسی طرح فیصلے ہو جاتے ہیں. تو ان چیزوں میں جہاں جہاں دین کا علم ہمیں بہت ضروری ہے، فیصلہ کرنے سے پہلے ضروری ہے، تو ناظرین اکرام یہ سیکھنا چاہیے. کچھ ایس ایم ایس شامل کرتے ہیں جمیل صاحب. عوابین کے نوافل بعد نماز مغرب ادا کیے جاتے ہیں، کتنے کرنے ہوتے ہیں؟
عوابین کے جو نوافل ہیں وہ 6 رکعت ہیں. بہتر یہ ہے کہ 2 سنت کے بعد الگ سے 6 رکعت نوافل پڑھی جائیں، لیکن اگر کوئی 2 سنتوں کو شامل کر کے مزید 4 رکعتیں اور اس کے بعد پڑھ لیتا ہے تو اس طرح بھی مغرب کے فرضوں کے بعد پڑھی جانے والی 6 رکعتیں جن میں 2 رکعت سنت مغرب بھی ہوں اور الگ سے 4 رکعت مزید پڑھ لیں 2-2 کر کے، تو یہ 6 رکعت صلاۃ الاوابین. اوابین کا جو معنی ہے بہت زیادہ توبہ کرنے والے،
توبہ کرنے،
تو یہ اللہ تبارک و تعالیٰ کے نیک بندوں کا طریقہ رہا ہے کہ وہ مغرب کی نماز کے بعد مزید 6 رکعتیں پڑھتے ہیں اور توبہ کرنے والوں کے لسٹ کے اندر زمرے میں اپنے آپ کو شامل کروانے کی کوشش کرتے ہیں.
ماشاءاللہ. چبھی ایک اور ہے کہ یہ کہتے ہیں کہ انگلی پر چوٹ لگی ہے اور آدھے پاؤں پر پٹی باندھی ہے، تو ایسی صورتحال میں مسا کریں گے یا پٹی اتارنا ہی ضروری ہوگی؟ ایک انگلی ٹوٹی ہے یا اس پہ چوٹ لگی،
بعض اوقات زخم ایسی کنڈیشن کا ہوتا ہے کہ اس زخم کے حصے پہ پٹی باندھنا مشکل ہوتا ہے، تو اب اس پٹی کو مزید ہاتھ یا پاؤں کے اور حصے کو بھی اس پٹی کے اندر لپیٹا جاتا ہے، تو اگر زخم ایسا ہے کہ اس میں پانی کا لگنا نقصان دے گا اور پٹی باندھنا اس بامر مجبوری ہے اور پٹی کھولنے کے بعد دوبارہ اس طرح پٹی باندھنے میں دشواری ہو، تو پھر اس صورت میں جو حصہ کھلا ہوا ہے اس کو بڑی احتیاط کے ساتھ دھو لیا جائے اور جو حصہ پٹی کے اندر چھپ گیا تو اس کے اوپر گیلا ہاتھ پھیر لیا جائے، تو اس طرح بھی مطلب اس حصوں پر جو زخم والا ہے اور زخم والا وہ حصہ مزید پٹی بننے کی وجہ سے جو صحیح حصہ ہے وہ بھی چھپ گیا اور پانی سے اگر اس کو ہم تر کریں گے پٹی کو تو زخم تک پانی پہنچنے کا اندیشہ ہے جس کی وجہ سے زخم خراب ہوگا، تو پھر اس صورت میں جو حصہ کھلا ہے اس کو بڑی احتیاط کے ساتھ دھو لیں اور جو حصہ پٹی کی زد میں آ چکا پٹی میں چھپا ہوا ہے اس کو گیلے ہاتھ سے اس کو مسح کیا جا سکتا ہے، اس طرح پھر یہ نماز پڑھ سکتے.
جی مزید سوال.
محمد حسن علی رلاتاری سرولہ سے عرض کر رہا ہوں، پیارے مفتی صاحب یہ ارشاد فرمائیے، سحری کے بغیر روزے کی نیت کی تو روزہ ہو جائے گا یا نہیں ہوگا، یہ آپ ارشاد فرما دیجئے.
ठीक है हसन अली बेटा, मजीद कॉल।
मुफ्ती साहब की बारगाह में अर्ज है कि मोजे पहन लिए हैं, वुजू नहीं किया, चार नमाजें जो हैं जोहर असर मगरिब इशा ये इससे पढ़ ली गई हैं, बाद में याद आया कि वो यानी कि पाँव तो धोए नहीं है, यानी पहले ये जहन था कि शायद ये वुजू किया हुआ है तो उसके बाद, लेकिन ये यानी कि बगैर धोए हुए पहने बाद में मसा करता रहूँ तो इसमें क्या हुक्म लगेगा?
अल्लाह चले जी, हसन अली पूछ रहे हैं कि सहरी किए बगैर ही नीयत कब करें क्या करें?
बाज हजरात जो है वो सहरी करने को रोजे के लिए कोई शर्त जैसा दर्जा समझते हैं कि अगर सहरी नहीं की तो रोजा नहीं होगा। बाज हजरात मुतलकन समझते हैं कि सहरी जरूरी है। बाज लोग ये फर्क करते हैं कि जो फर्ज रोजे हैं वो अगर बगैर सहरी के रख लिया तो रोजा हो जाएगा, लेकिन जो नवाफिल रोजे हैं ये बगैर सहरी के नहीं होते। तो दोनों सूरतों में शरी हुक्म यही है कि सहरी करना सुन्नत है रोज़े के लिए, चाहे वो रोज़ा फ़र्ज हो या वाजिब हो या मुस्तहबात या नफिल, तो इनके लिए सहरी करना शर्त नहीं है। अलबत्त सहरी करना मुस्तकिल तौर पर सुन्नत है। तो अब ये कि अगर किसी ने सहरी नहीं की और वो नफिल रोज़ा रखना चाहता है तो नफिल रोज़ा रख सकता है और सहरी उसके लिए ज़रूरी नहीं होती। सरकार दो आलम सल्लल्लाहु तआला अलैहि वसल्लम से भी रोज़ा रखने का इस तरह के मामूलात साबित हैं कि आप सल्लल्लाहु तआला अलैहि वसल्लम जैसे किसी दिन फजर के बाद अपने अहले खाना से फरमाते कुछ खाने को है, और अगर जवाब मिलता है कि कुछ खाने को अभी इस वक्त नहीं है तो आप सल्लल्लाहु तआला अलैहि वसल्लम फरमाते हैं कि मैं फिर रोज़े से तो इस तरह ये नफिल रोज़े सहरी किए बगैर भी रखे जा सकते हैं। तो सहरी छोड़ना रोज़ा रखना हो और कसदन सहरी ना करना तो ये अमल दुरुस्त नहीं है कि एक सुन्नत से महरूमी वाली बात है, लेकिन अगर बाई चांस रोज़ा रखने का इरादा है कि हमें सहरी में उठना है और आँखें उस वक्त खुली जब फजर का वक्त शुरू हो चुका है, अब तो सहरी भी नहीं कर सकते, अब तो एक घूंट पानी भी नहीं पी सकते अगर आपका रोज़े रखने का इरादा है। तो इसलिए अगर किसी को सहरी का मौका ना भी मिला हो तो वो भी जाहवे कुबरा से पहले पहले आम दिनों में नवाफिल रोजे की नियत करना चाहे तो कर सकता है, जबकि सुबह सादिक से लेके अभी तक कुछ खाया पिया ना हो।
ना हो ये नाश्ता वाश्ता करने के बाद तो फिर कुछ चांस ही
फिर तो
यानी रोजा तोड़ने वाला कोई भी अमल ना पाए,
रोजा तोड़ने वाला कोई भी अमल ना पाया जाए तो इस सूरत में अगर वो रोजा रखना चाहता है तो जहवे कुबरा से पहले पहले वो इसकी नियत कर सकता है। जहवे कुबरा
जवाल के वक्त से पहले
का मतलब वो है जो दोपहर के वक्त जोहर से पहले जो मकरू वक्त होता है उस मकरू वक्त के शुरू होने से पहले पहले वो एक तरफ अपनी नियत को वाज़े कर दे कि मैं आज रोज़ा रख रहा हूँ लेकिन रोज़ा सुबह से रख रहा हूँ अभी से रख रहा हूँ ये नियत नहीं की जाएगी।
ठीक है, यानी आजकल जैसे कराची की हम बात करें तो 12 बजकर कुछ टाइम पे वो शुरू होता है
जावा कुबरा
मकरू वक्त तो अब ये 12 से पहले पहले या नॉर्मल हम लेने चले पूरे पाकिस्तान की बात करें तो
11 बजे
के ऊपर 11 का टाइम ले लेते, यानी जो लोग ये समझते कि सूरज निकला है अब नियत नहीं हो सकती वो गलत है,
वो गलत
है। और नियत ये करेंगे कि मैं सुबह से रोजे में हूँ, नियत ये करेंगे
जी,
यानी सुबह से मैं रोजे में,
नियत यही करनी है कि मैं सुबह से ही यानी फजर से कब शुरू होने से ही मेरा रोजा है,
मेरा रोजा है,
अभी से रोजा स्टार्ट नहीं हो रहा,
ठीक
है, नियत नहीं करनी।
ठीक है, अच्छा ये दूसरे जो हैं जिन्होंने गलती की वजह से ये कर लिया है मोजे पहन लिए, और
जो मोजे हैं इन मोजों के अंदर वो शराइत पाए जाना जरूरी है जिन पे मसा किया जाता है, तो अगर उन मोजों पर मसा करने की शर्त ये है कि बावजू होकर मोजे पहनने से पहले या तो उसने वजू कर लिया हो या उसने पाँव धो लिए हों, तो अब जब इन्होंने साहिल मोहतरम ने मिसाल के तौर पे पांव धोए ही नहीं थे वुजू में और इन्होंने मोज़े पहने हुए थे, या हम ये कह सकते हैं कि वुजू नहीं था मोज़े पहने हुए थे, और अब इस सूरत में अगली नमाज फिर जोहर असर मगरिब इशा चार नमाजें इस तरह पढ़ ली कि जब जब वुजू करने का मौका आया तो ये चेहरा धो रहे हैं, कोहनियों समेत हाथ धो रहे हैं, सर का मसा कर रहे हैं और पाँव धोने के बजाय इन्होंने मोज़ों पर मसा कर लिया, पहले मुकम्मल वुजू कर लेंगे उसके बाद में मोज़े पहनते हैं, तो बगैर वजू किए अगर इन्होंने पांव धोए बगैर अगर मोजे पहन लिए और उस पर मसा किया तो वो मज़ा काफ़ी नहीं होगा। इन्हें जोहर असर मगरिब और इशा چاروں نمازوں کی قضا کرنی ہوگی، چاروں نمازیں دوبارہ پڑھنی ہوں گی۔ صاحب ترتیب ہیں تو ترتیب اور ظہر پڑھیں پہلے، پھر عصر، پھر مغرب، پھر عشاء، اتنا ترتیب اور انہیں نماز پڑھنی ہوگی۔
ٹھیک ہے، مزید سوال؟
قصر نماز کے بارے میں پوچھنا تھا کہ ایک بندہ واکینڈ سے فیصل آباد جاتا ہے، فرض کیا فیصل آباد میں اس کا سٹے 3-1 دن کا ہے، یعنی کہ 15 دن سے کم ہے۔ اب وہاں پہ وہ جا کے سٹے کرتا ہے اپنے رشتہ داروں میں، تو وہاں پہ وہ قصر نماز پڑھے گا، لیکن اگر ساتھ مسجد میں اذان ہو رہی ہے تو وہ مسجد میں جا کے باجماعت پڑھے یا پھر گھر میں قصر کرے، کون سا بہتر ہے؟
قصر کرنا یعنی اپنی جب پڑھ رہے ہو تو وہ اس پر واجب ہے، باقی اگر امام کے پیچھے پڑھیں گے، جو امام وہاں پہ مقیم امام ہوں گے، تو اب کوئی کسی طرح کی اس کو قصر نہیں کرنی، بلکہ جتنی امام نے یعنی 4 امام پڑھائیں گے جو مقیم امام ہیں، تو اب اس نے بھی 4 ہی پڑھنی ہے، وہ اس صورت میں قصر نہیں کرے گا۔ مزید سوال؟
سجدہ صاحب کرنا واجب ہے کہ اگر نہ کرے تو گناہ نہیں؟
جی سجدہ صاحب نہ کریں تو گناہ گار ہوں گے۔
سجدہ صاحب نماز میں اگر کوئی واجب بھولے سے رہ جاتا ہے، یا کوئی عمل واجب ہے اور 2 مرتبہ اس کو کر لیا، یا کوئی عمل فرض ہے اس کو 2 مرتبہ کر لیا، یعنی فرض میں اضافہ ہو جائے، یا واجبات میں اضافہ ہو جائے، یا کوئی واجب بھولے سے رہ جائے، یا اسی طرح فرض اور واجب کے درمیان 3 مرتبہ سبحان اللہ کہنے کی مقدار خاموشی رہی یا تاخیر ہو گئی، اور یہ سارے کام بھولے سے ہوئے ہیں، تو پھر اس صورت میں آخر میں نماز کے سجدہ سہو کرنا واجب ہے۔ سجدہ سہو کا مطلب ہے بھولنے کی وجہ سے جو خرابی نماز میں آئی ہے، ان 2 سجدوں کے ذریعے اس خامی کو، اس کمی کو پورا کیا جائے گا، اور یہ سجدہ سہو نماز کے آخر میں واجب ہوتا ہے۔ اگر کسی نے سجدہ سہو نہیں کیا جبکہ اس کے اوپر سجدہ سہو واجب تھا، تو اب حکم یہ ہے کہ اس کو، اس نماز کا دوبارہ سے اعادہ، دوبارہ سے اس نماز کو پڑھنا واجب ہوگا۔ تو جان بوجھ کر اگر کوئی سجدہ سہو نہیں کرتا تو اس کو بھی اب اس نماز کو دوبارہ سے پڑھنا واجب ہوگا۔
جی مزید سوال؟
میرا نام محمد سجاد ہے، میں پرسوں کی سے بات کر رہا ہوں۔ مفتی صاحب کی بارگاہ میں میرا سوال ہے کہ میں، ہمارا بوتیک کا کام ہے ریڈی میڈ سوٹوں کا، تو ساتھ والے کوئی دکاندار قریبی کسٹمر کو ہمارے پاس بھیجتے ہیں نا، وہ کہتے ہیں کہ ہم آپ کے پاس کسٹمر بھیجتے ہیں، تو اس میں سے نا آپ ہمیں کچھ کمیشن دے دیا کریں، تو کیا ایسے ہم ان کو پیسے دے سکتے ہیں، ہمارے لیے جائز ہے یا نہیں جائز؟ رہنمائی سوال۔
یہ مسئلہ بڑا جمیل صاحب، کوئی بھی کام کوئی کسی کو خالی مشورہ دینے پہ بھی راضی نہیں ہے نا، تو یہ مشورہ بھی یوں ہی دے گا کہ ہمارا حصہ رکھ لینا، اور بعض تو ایسی جگہیں ہیں کہ جو جاننے والوں کے پاس جاتے ہیں کہ یار آپ مارکیٹ میں بیٹھے ہو تو چلو ہمیں اچھی اور مناسب قیمت پر آپ چیز دلا دو گے، تو اس آنے والے بیچارے کو یہ نہیں پتا کہ جو میں خود ہی جاتا تو مجھے 1000 روپے کی ملنی تھی، اس کی وجہ سے وہ 1200 کی مل رہی، کیونکہ 200 روپے اس کا بھی حصہ ہے۔ کیا کہیں؟
جو ساحل محترم کا سوال ہے کہ اگر کوئی برابر والا دکاندار ہماری طرف اگر کسٹمر بھیجتا ہے تو کیا اس کو ہم کچھ دیں گے یا نہیں دیں گے؟ تو سب سے پہلی بات یہ ہے کہ اگر کسٹمر کی مطلوبہ چیز جو وہ چاہتا ہے جو آپ کی دکان پہ موجود ہے، اگر برابر والی دکان پہ موجود ہوتی تو آپ کے پاس بھیجتا ہی نہیں کبھی، یعنی وہ آپ کی خیر خواہی اس کو مقصود نہیں ہے، اس کو مقصود اپنی ہی مطلب کسی طرح کے، اگر میرا سودا نہیں بن پایا کہ چیز میرے پاس نہیں تھی تو اب میں دوسرے کی طرف بھیج رہا ہوں، تو وہاں سے مجھے کچھ نہ کچھ کمانے کا حاصل کرنا، کچھ نہ کچھ چیز حاصل ہو جائے کمائی کے طور پہ۔ تو یاد رکھیں کسی کو اس طرح مشورہ دینا کہ یہ آئٹم فلاں دکان پہ مل جائے گا آپ وہاں چلے جائیں ہمارا نام لے لینا، تو اس طرح کرنے سے جو اجرت ہے جس کو بروکری کہتے ہیں، تو وہ اجرت کا حقدار نہیں بن سکتا، کیونکہ اجرت جو ہے وہ کسی قابل اجارہ کام کے لیے جب آدمی محنت کرتا ہے اس محنت کا عوض ہوتا ہے۔ اب اگر میرے پاس کوئی آئے اور میں دیکھتا ہوں کہ میرے پاس اس کسٹمر کی مطلوبہ چیز نہیں ہے، وہ سامنے والی دکان پر موجود ہیں، اور بعض اوقات کسٹمر پہلی مرتبہ آتا ہے، اسے اس مارکیٹ کی مختلف دکانوں کا پتہ نہیں ہوتا،
پتہ نہیں ہوتا
کون سی چیز کہاں ملتی ہے کہاں نہیں ملتی، اور اب وہ ایسی چیز اگر طلب کرتا ہے جو ہمارے پاس نہیں ہے لیکن سامنے کسی دکان پہ ہے، تو اب ہم اس گاہک کو سامنے دکان کی طرف ریفر کرتے ہیں، تو اس میں ہماری کیا کیا محنت صرف ہوئی؟ کچھ بھی نہیں ہوئی، ہم اپنی دکان پہ ہی بیٹھے رہے، صرف کسٹمر کو کہا کہ سامنے والی دکان پہ چلے جائیں، یا اس سیدھے ہاتھ میں مڑ جائے گا، وہاں کونے پہ ایک شاپ ہے، اب وہاں آپ رجوع کر لینا۔ تو یہ ہماری سے زبان ہلانے سے، اور زبان ویسی کسٹمر جو ڈیل کر رہے ہوتے ہیں کر ہی رہے ہوتے ہیں، تو اس بنا پر یہ اجرت کے حقدار نہیں بن سکتے۔ اب ضروری نہیں ہے کہ کسٹمر ان کے بتائے ہوئے شاپ پر جائے نہ جائے، اس کی مرضی ہے، وہ آزاد۔ تو اب اگر وہ چلا جاتا ہے تو چلے جانے میں اس کسٹمر کی اپنی ہی محنت صرف ہو رہی ہے، سب کچھ ہو رہا ہے، پھر جس دکاندار کے پاس گئے اس دکاندار کے پاس کسٹمر آئے، اس نے ڈیل کیا، سودا کیا، تو جتنے میں بھی مال بیچے گا اس دکاندار کا اور کسٹمر کا معاملہ ہے، باہمی رضامندی سے جو ریٹ طے ہو جائے۔ لیکن پہلے دکاندار نے جو دوسرے دکاندار کی طرف گاہک بھیجا ہے، وہ اس بھیجنے کی وجہ سے کسی بھی طرح بروکری یا اجرت کا مستحق نہیں ہے۔ اب جب مستحق نہیں ہے تو دوسرے دکاندار کو پہلے دکاندار کی رعایت کرتے ہوئے چیز مہنگی بیچ دینا، جو آپ کا سوال بھی تھا دوسرا، تو اس طرح مہنگی کر کے بیچنا یہ کسٹمر کے ساتھ ایک قسم کا دھوکہ ہے۔ کہ ایک چیز نارمل مثال کے طور پہ اتنے ہزار کی ملتی ہے، لیکن اس کے لیے بھی اس کچھ اجرت نکالنی ہے اور اس کو 1100 روپے اور نیچے آ ہی نہیں رہے، جبکہ 1000 روپے میں مل جاتی ہے،
ٹھیک۔
تو اس لیے یہ انداز صحیح نہیں ہے، اس میں کسی بھی طرح مسلمان کی خیر خائی نہیں پائی،
اور اس کو پتہ چلتا ہے تو پھر اور مسائل بھی ہو جاتے ہیں۔
جی جی
ٹھیک ہے۔ بہرحال اس کی تو کئی شکے ہیں، اس پر گفتگو کرنا چاہیں تو بہت زیادہ گفتگو ہو سکتی ہے، اور یہ صرف ایک نہیں ہے۔ اس نام سے وہ ڈاکٹر چاہے لیبارٹری والوں سے کچھ کمیشن لے رہا ہو، اور اسی طرح اسکول والے وہ باقاعدہ پبلشر جو ہوتے ہیں ان سے اس طرح کے معاملات،
یونیفارم والے،
تو ہر دوسرا آدمی جو ہے وہ اس کے اندر یوں کمانے کی یا کچھ پیسے حاصل کرنے کی کوششیں کرتا ہے۔ تو شرعی تقاضے دیکھ لیے جائیں، جہاں بروکری کمیشن واقعی ہی کام کاج کیا ہے اور صرف مشورہ نہیں دیا ہے، اور وہاں بنتی بھی ہو تو ٹھیک ہے، آپ کو کوئی منع نہیں کریں گے، جو اس کا شریعت میں درست طریقہ اس کے مطابق آپ بروکری لے لیں، لیکن یہ انداز ہرگز نہیں اختیار کرنا چاہیے جس سے سامنے والے مسلمان کے ساتھ ایک تو خیر خواہی نہ ہو اور پھر دھوکے والا معاملہ ہو، وہ چیز جو کم میں ملنی تھی وہ اسے مہنگی میں ملے، ایسا نہیں ہونا چاہیے۔ اللہ پاک ہم سب کو تجارتی معاملات بھی اور اپنی کمائیاں بھی حلال طریقے سے کرنے کی توفیق عطا فرمائے۔ ہمارے پروگرام کا وقت اپنے اختتام کو پہنچا ہے، اللہ پاک اپنے حفظ و امان میں رکھے، آمین بجاہ نبی صلی اللہ علیہ
وسلم۔ ہادیو رہنما ہمارے علماء، ہو کبھی درپیش جو کوئی مسئلہ، پوچھ لے حاضر ہوں ہم ان کی بارگاہ۔